अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशो जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
नेपालकै पहिलो कान अस्पताल नेपालगंजमा, सरकारले कर्णालीका स्वास्थ्य चौकीमा बाहिरङ्ग सेवा सञ्चालन गर्ने।
विस्तृत शान्ति सम्झौताको आज 10 वर्ष पूरा, रोलपालीका सपना अधुरै, विगतका आश्वासन पूरा नभएकोमा दुःख।
बाँकेलाई चालु आर्थिक वर्षमै साक्षर जिल्लाको घोषणाको तयारी, मंगिर 15 गतेभित्र नवीकरण नगर्ने, सामुदायिक सिकाइ केन्द्र खारेज हुने।
र नेपालगंज म्याराथनको आज दोस्रो संस्करण।
सूचना यही मंगिर 1 गतेदेखि 7 गतेसम्म सरकारी तथा निजी विद्यालयका कक्षा 1 देखि कक्षा 10 सम्मका विद्यार्थीहरूलाई जुकाको औषधि खुवाऊ। स्वास्थ्य संस्थाबाट विद्यालयले औषधि लिई खुवाउन हुन अनुरोध गर्दछौ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँके।
QFX सिनेमास बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगंजमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगंजकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX सिनेमाज बागेश्वरी। बुकिंग तथा लोयल्टी मेंबर को लागी संपर्क bageshwari.qfxcinemas.com, फोन 411-330-411-330। QFX सिनेमाज बागेश्वरी।
अब पश्चिम डायरी विस्तारमा, शुरूमा नेपालकै पहिलो कान अस्पताल नेपालगंजमा शुरू भएको प्रसंग। 16 वर्षदेखि फतेबाल आँखा अस्पताल नेपालगंजको समन्वयमा सञ्चालन भइरहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा अहिले व्यवस्थित अस्पतालको रूपमा सञ्चालनमा आएको छ। हिजो एक कार्यक्रमको आयोजना गरी नेपालगंज वडा नम्बर 7 फुलटेक्रामा नवनिर्मित भवनबाट अस्पताल उद्घाटन गरिएको हो। ब्रिटेन नेपाल अटोलोजी सर्भिसका फाउन्डर डाइरेक्टर डाक्टर निल बयरले उद्घाटनका क्रममा नेपालमा यसरी अस्पताल बनाउने सपना साकार भएको बताउनुभयो। डाक्टर बयरले सेवाको भावनाबाट स्थापना भएको अस्पतालले भविष्यमा पनि विभिन्न डाक्टरहरूको योगदानमा प्रभावकारी सेवा दिँदै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले अस्पताल स्थापनाका लागि योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै अब उक्त अस्पतालको जिम्मेवारी नेपालको काँधमा आएको जिकिर गर्नुभयो। छुट्टै कान अस्पताल सञ्चालन गरिएको यो नेपालकै पहिलो हो। अस्पतालका सीईओ पुरन थारूले भन्नुभयो, ब्रिटेनबाटै सम्पूर्ण लगानीमा अस्पताल निर्माण भए पनि भारत सहित नेपालको अधिकांश जिल्लाका मानिसहरूले सेवा लिएका छन्। यसअघि नाक कान घाँटी विशेषज्ञहरूले नेपालगंजमा कान उपचार गर्दै आएकोमा अब कान विशेषज्ञबाटै सेवा पाउने व्यवस्था भएको हो। ब्रिटेनको करिब 5 करोड़ लागतमा निर्मित भएको उक्त अस्पतालले वर्षमा 300 बिरामीलाई शल्य उपचार दिँदै आएको छ। आजको दैनिक नेपालगंजमा खबर छापिएको छ।
स्वास्थ्य मन्त्रालयले कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि त्यहाँका स्वास्थ्य चौकीहरूमा बाहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा अञ्चलभरिका 50 स्वास्थ्य चौकीमा कडा कुपोषणको शीघ्र उपचारका लागि बाहिरङ्ग सेवा केन्द्र स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको बाल स्वास्थ्य महाशाखाले आगामी 3 महिनाभित्र कर्णालीभरि पोषण कार्यक्रम लागू गर्ने तयारी समेत गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।
विस्तृत शान्ति सम्झौताको आज 10 वर्ष पूरा भएको छ। रोलपालिका सपना अधुरै भएको गुनासो आएको छ। विगतको आश्वासन पूरा नभएकोमा उनीहरूले दुःख व्यक्त गरेका छन्। 2052 फागुन 1 गते माओवादीले रोल्पाको हुलेरी स्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह शुरू गरेको हो। स्थानीय शान्ति समितिका अनुसार सशस्त्र विद्रोहमा जिल्लाका 323 महिला एकल हुन पुगे। थबाङ 2, फुन्तीबाङका हिका रोकामगर पनि तिनै एकल महिला मध्ये को एक हुनुहुन्छ। 2053 माघ 5 गते हिकाका श्रीमान लली रोका मगरको थुवाङमै रहेको इलाका प्रहरी कार्यालयमा मृत्यु भयो। प्रहरीले उहाँलाई माओवादी आशंकामा घरबाट पक्राउ गरेको थियो। पक्राउपछि रोकालाई थुवाङ प्रहरीले निर्मम यातना दिएर हत्या गरेको उहाँको पारिवारिक स्रोतको दावी छ। 10 वर्ष सशस्त्र विद्रोह गर्ने माओवादी हाल सत्तामा छ। वृहत शान्ति सम्झौता भएको 10 वर्ष पुगे पनि द्वन्द पीड़ित एकल महिलाका समस्या जहाँको त्यही रहेको हिकाले बताउनु भएको छ। सोझा जनता मरायो, शान्ति आएको पनि 10 वर्ष भइसकेको छ। खासमा हामी द्वन्द पीड़ितका लागि माओवादीले पनि केही गर्न सकेन। हिराबहादुर घरती मगरले आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
जिल्ला शिक्षा कार्यालयले मंगसिर 15 नवीकरण नगर्ने सामुदायिक सिकाई केन्द्रलाई खारेज गर्ने तयारी गरेको छ। सामुदायिक सिकाई केन्द्र दर्ता होल्ड गरेर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खारेजीको तयारी गरिएको हो। हाल बाँकीमा रहेका अधिकांश सीएलसी शिक्षकहरूको होल्डमा रहेको छ। आफ्नै घरमा कार्यालय राखेका छन्। उनीहरूले समय दिन नसक्दा सीएलसी निष्क्रिय भएका हुन्। अनौपचारिक शिक्षा केन्द्रबाट प्राप्त रकम समेत घर परिवारका सदस्यलाई जागिर खुवाउनमा उपयोग गरेका छन्। शिक्षा मन्त्रालय अन्तर्गत अनौपचारिक शिक्षा केन्द्रले प्रत्येक सीएलसीलाई वार्षिक 1,00,000 रकम र एकजना परिचालकको तलब उपलब्ध गराउँदै आएको छ। जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले मंगसिर 15 गतेभित्र नवीकरण गर्ने निष्क्रिय सिकाई केन्द्र खारेजको प्रक्रिया थालिने जानकारी दिनुभएको छ। यसैबीच छिमेकी बर्दिया सुर्खेत र दाङ जिल्ला साक्षर घोषणा भइसकेका छन्। तर शिक्षाको हबको रूपमा चिनिने बाँकेमा भने बल्ल 2 र 1 गाविस साक्षर घोषणा भएका छन्। जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले वडा गाविस र नगरपालिका हुँदै जिल्ला घोषणा चालू आर्थिक वर्षभित्र गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। रितम्बरा दैनिकमा खबर छ।
मुगुको धैनकोट कालै र रारा गाविसका स्थानीयले रारा गाउँपालिका माग गर्दै शुक्रबार जीविसम्म अनिश्चितकालीन तालाबन्दी गरेका छन्। तालाबन्दीपछि कर्मचारी कार्यकक्षमा पस्न पाएनन्। सेवाग्राहीको काम प्रभावित भएको छ। 3 गाविसवासीले जीविस घेराबन्दी गरे। माग पूरा नभएसम्म ताला नखोल्ने र संघर्षका कार्यक्रम समेत थप गर्ने उनीहरूले बताएका छन्। सातादेखि 3 गाविस जोडेर रारा गाउँपालिका माग गर्दै आए पनि व्यवस्था भएकाले ताला लगाउनु परेको स्थानीय धर्मराज साईले बताउनुभयो। माग पूरा नभएसम्म घर नफर्किने धैनकोट गाविसका अर्का स्थानीय देवीलाल मल्लले बताउनु भएको छ। प्राकृतिक साधन जल जमिन जंगल जडीबुटीले भरिपूर्ण भएकाले 3 गाविसलाई एउटा गाउँपालिका बनाउनु पर्ने स्थानीयको माग छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
काठमाडौँको एक बौद्ध गुम्बामा लैजान लागेको अवस्थामा बाटोबाट फर्काइएका उपल्लो डुल्पाका 27 बालबालिकालाई पुनः फिर्ता पठाइएको छ। अभिभावक बौद्ध गुम्बाको सहमति सम्बन्धित गाविसको सिफारिस तथा केन्द्रीय बाल कल्याण समितिको निर्देशन अनुसार ती बालबालिकालाई शुक्रबार राजधानी पठाइएको हो। कान्तिपुर दैनिकमा खबर छ।
पश्चिम डायरीमा नेपालगंजको ट्राफिक व्यवस्थापनको उपाय
कति बजे चाहिँ कुन ठाउँमा चाहिँ बढी चाहिँ ट्राफिकहरू चाहिँ जाम हुँदो रहेछ भन्ने कुराहरू हामीले चाहिँ नि डाटा र संकलन गरिसकेका छौँ र भिडियो तयार गरिसकेका छौँ
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
टिसा ज्वेल्स एन्ड डायमन्ड्स नेपालको एकमात्र 100% गुणस्तर प्रमाणित अन्तर्राष्ट्रिय सर्टिफाइड हिरा र हलमार्क भएका प्रमाणित सुन अधि राज्यभरि एकै मूल्यमा उपलब्ध सधैं कस्टमर केयर सर्विस प्रति समर्पित टीसा ज्वेल्स एंड डायमंड्स।
अब तपाईको शहर नेपालगंज 4 त्रिवेणी मोडको संजीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081-414-007 र 98-482-63-399।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ बैंकले 7% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याएछ नि।
हो र, सिद्धार्थ बैंकले नै 7% ब्याज दिने भएपछि अरू के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईँ नि?
सिद्धार्थ बैंक, तपाईँको समृद्धिको सहयात्री।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो डाक्टर, राति पनि डाक्टर, त्यहाँ त पुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नुको लागि खेजेर टेलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्स-रे, भिडियो एक्स-रे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानुन अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौँ। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुरा प्रति सदैव सचेत रहौ। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँके।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसारएफएम.ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबर को साथ में
प्रेस्टो प्रेशर कुकर,
प्रेस्टो प्रेशर कुकर अब खाना पाक टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुप को उत्कृष्ट उत्पादन।
एडीबी परियोजनासँगै नेपालगंजको स्वरूप फेरिएको छ। सुर्खेत रोड 4 लेन भएको छ। भित्री सड़क पनि फराकिला भइरहेका छन्। ढल तथा नाला निकासको काम पनि जारी छ। एकातिर नगरको स्वरूप फेरिँदै गएको छ, तर ट्राफिक व्यवस्थापन नहुँदा सड़क अतिक्रमण र 4 लेनको सौन्दर्यता गुम्दै गएको छ। दुर्घटनाको जोखिम त्यत्तिकै बढेको छ। सावित्री गिरीको रिपोर्ट।
भोलि ठूलो दुर्घटना हुन सक्छ। अब साइड लिने क्रममा पनि अब कताबाट साइड लिने भन्ने कुरो त्यति जनचेतना पनि छैन। ओभरटेक गर्दा रङ साइडबाट ओभरटेक पनि गरिरहेका हुन्छन्। सम्बन्धित निकायले त अब यसको व्यवस्थापन गरेर अब गाडीहरू पार्किङ गर्ने गाडीहरू कहाँ राख्ने अनि अब त्यही अनुसारले नै गर्नुपर्ने हुन्छ।
नेपालगंज बस पार्क निवासी भूपेन्द्र मरासैनी, सड़क फराकिलो भए पनि अव्यवस्थित पार्किङले नेपालगंज नगर पूरै अस्तव्यस्त छ। निजी सवारी साधन, मोटरसाइकल, स्कूटर तथा रिक्साले जथाभावी पार्किङ र सड़क अतिक्रमणले दुर्घटनाको जोखिम बढ़ाएको छ। नेपालगंज पुष्पलाल चोकका रामनाथ ढकाल।
न कुनै चीजको व्यवस्था गरेको छ, न पार्किङको व्यवस्था छ, न के छ। पुलिस प्रशासनले पनि ट्राफिकले पनि जुन साइडमा आफ्नो लाग्छ त्यो साइडमा गाडी खडा गर्छ, कुनै साइडमा गाडी खडा गर्न एकदम अव्यवस्थितै छ। पब्लिकले भन्ने के लाग्छ र अब यही प्रशासनले हेर्न पर्ने, प्रशासनले के हेर्दैन, नगरपालिका मोहन छ, यसको बारेमा हामीले के भन्ने, एकदम मोहन छ भन्ने नि हुन्छ। नगरपालिका त एकदमै सडेको भन्ने नि हुन्छ। सबैभन्दा पहिला त यो ट्राफिक व्यवस्था मिलाउने हो भने यो पहिला ई रिक्सालाई नि व्यवस्थित गर्यो भने सबैभन्दा राम्रो हुन्छ। जता पायो त्यो छाडा चलेका छन्, कुनै व्यवस्था छैन, जसलाई पायोले ठोक्दै हिँडेका हुन्छन्, उनीहरू उल्टो आफू नै फस्ने सम्भावना बढी, कताबाट हार हान्ने हो भन्ने छ, केही पनि छैन व्यवस्थित भन्ने त।
नेपालको उपमहानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा बेला बेलामा अतिक्रमण हटाउने र पार्किङलाई व्यवस्थित गराउने प्रयास पनि भएका छन्, तर त्यसलाई निरन्तरता दिन भने सकेका छैनन्। दोषीमाथि कारवाही नचलाउँदा पनि समस्या यथावत भएको हो भन्नुहुन्छ नेपालगंज दुईका बिमली पन्थ।
के अब बीच बीचमा ठेला लगाइदिएको छ, नगरपालिकाले त अलिकति टाइट भइदिनु पर्यो। त्यसको लागि कर उठाउँछु अथवा हामीलाई चाहिँ राजस्व बढी आउँछ भन्दैमा जथाभावी मनमानी ढङ्गले ठेला लगाउन दिने, मनमानी ढङ्गले चाहिँ तपाईँको साइकिलमा सब्जी बेचेका छन् मान्छे, दुर्घटना कारवाही गर्नु पर्यो नि।
4 लेन सडक बनेसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा नगरवासीले गरेका थिए तर फोरलेन सड़क निर्माण भएको करिब एक वर्ष पुग्ने लाग्दा पनि व्यवस्थित नगर बन्न सकेको छैन। बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राई अब योजना बनाएर यसलाई व्यवस्थित गरिने बताउनुहुन्छ।
यसमा त हामीले फेरि तुरन्तै हामीले एउटा मिटिङ बोलाइरहेका छौँ र अरू कुरा चाहिँ कसको पसल अगाडि के सामान राख्दो रहेछ र कति बजे चाहिँ कुन ठाउँमा चाहिँ बढी चाहिँ ट्राफिकहरू चाहिँ जाम हुँदो रहेछ भन्ने कुराहरू हामीले चाहिँ नि डाटा र संकलन गरिसकेका छौँ र भिडियो तयार गरिसकेका छौँ र हामीले यो जुन मेन कुरा सडक र नगरपालिकाकै हो तर उहाँहरू सायद मेन पारै छैन भन्नुहुन्छ तैपनि हामीले एक समन्वित मिटिङ गरेर हामी सबैले समन्वय गरेर जानुपर्छ। यसमा चाहिँ उद्योग वाणिज्य सङ्घको पनि त्यत्तिकै हामीलाई सहयोग आवश्यक छ र ज जसको पसल छ पसलवालाहरूको पनि त्यत्तिकै इभन प्रत्येक नागरिकको यो ठूलो दायित्व छ कडाभन्दा कडा रूपमा अगाडि बढाउने भन्ने हाम्रो योजना छ।
ट्राफिक अस्त व्यस्तताका कारण नेपालगंज नगरीको सौन्दर्यता पनि गुमेको छ। अर्कोतर्फ नागरिकहरूलाई हिँडुलमा पनि उत्तिकै समस्या छ। त्यसैले पार्किङका लागि स्थान छनौट गरी व्यवस्थित गर्न उपमहानगरपालिकासँगै सरकारवाला निकायले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।
दैलेखकी महिला विकास अधिकृत विश्वमणि जोशीले आफ्नै नाममा अपाङ्गता परिचय पत्र जारी गरेको पाइएको छ। पदी अधिकार दुरूपयोग गर्दै उनले परिचय पत्र बनाएकी हुन्। कार्तिक 30 गते जारी 37/48 नम्बरको उक्त परिचय पत्रमा ग वर्ग उल्लेख गरिएको छ। त्यसमा उनका दुवै आँखाका दृष्टि कमजोर भएको जनाइएको छ। मेरो आँखा कमजोर भएकाले परिचय पत्र बनाएकी हुँ। 54 वर्षीय उनले भनिन् प्रक्रिया पूरा गरिएको छ। गाविस वा नगरपालिका जिल्ला अस्पतालको सिफारिश सहित अनुसूची आवेदन फारम बुझाएपछि प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला अपाङ्गता समन्वय समितिको बैठकको निर्णयबाट मात्र परिचय पत्र जारी गर्न सकिने कानूनी प्रावधान छ। जोशीले परिचय पत्र लिँदा एक कुनै प्रक्रिया पुर्याएकी छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
पश्चिम डायरीमा सरसफाइमा आफ्नो दायित्व
पोछा लगाडि भयो सरसफाइ राख्छु बिहान तपाईँको पानी छिर्केर तपाईँको झाडु त्यो पोछा लगाएर झाडु लगाइन्छ आफ्नो सफा गरिन्छ
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
मौकाको फाइदा उठाउनुहोस्। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मिलन प्रकाश श्रेष्ठ शुभकामना मेडिकल हल नेपालगञ्जमा यही मंसिर 8, 9 र 10 गते स्वास्थ्य परीक्षण गर्न आउनुहुँदैछ। उहाँसँग स्वास्थ्य परीक्षण गराउन चाहने पुराना तथा नयाँ बिरामीहरूलाई अग्रिम नाम लेखाउन समय लिनुहुन हार्दिक अनुरोध गर्दछौ। बिरामी जाँच गर्ने समय मंसिर 8 गते साँझ 6 बजेदेखि 9 बजेसम्म र 9 र 10 गते बिहान 7:30 बजेदेखि 1 बजेसम्म र साँझ 5 देखि 9 बजेसम्म। थप जानकारीका लागि सम्पर्क श्री शुभकामना मेडिकल हल बीपी चौक नेपालगंज नेपालगंज मेडिकल कलेज को सामने। फोन नंबर 98045051930 98481728 र 081523715।
उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गरौं स्वदेशी तथा गुणस्तरीय उत्पादनको उपभोग गरौं। एभरेस्ट अर्गानिक एग्रो फर्मले नेपालगञ्ज 24 तेज नगरमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोग मार्फत टमाटर प्रशोधन तथा बजारीकरण आयोजना सञ्चालन गरिरहेको जानकारी गराइन्छ। यस अन्तर्गत टमाटर सस तथा केचपर भेज सस उत्पादन उद्योग सञ्चालन गरिरहेको केही दिनमै उत्पादन बजारमा आउने तयारी भएकोले गुणस्तरीय स्वस्थ वर्धक स्वदेशी सस तथा केचपको उपभोग गरी फाइदा लिन हुन अनुरोध छ। साथै यस फर्मबाट जैविक खेती जैविक मल तथा विषादी उत्पादन र प्रयोग सम्बन्धी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिन्छ। सम्पर्कका लागि प्रोप्राइटर बीरबहादुर हमाल 98415898995 व्यवस्थापक जानकी कुमारी दानी हमाल।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धुम्बोजी नेपालगञ्ज।
पशुपति पेट्स खुशी का रंग।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। बाँकी खबर, नेपालगंजको सरसफाईमा समन्वय र सहकार्य बढ्दै गएको छ। सरकारी तथा निजी क्षेत्रको पहल बढेसँगै सरसफाईमा सकारात्मक प्रभाव पर्न थालेको छ। तर यतिले मात्र पुग्दैन, स्वयं नगरवासीले तदारकता नदेखाउने हो भने क्लिन सर बनाउन गाह्रो छ। स्वयं व्यक्तिको भूमिका सहितको नागरिक आवाज।
राजेश कुमार भेश, मैले त गर्छु आफ्नो पसल अगाडि, भयो सरसफाई राख्छु, बिहान तपाईँको पानी छिर्केर तपाईँको झाडु त्यो पोछा लगाएर झाडु लगाइन्छ, आफ्नो सफा गरिन्छ। अभियान जन गऱ्यो महानगरपालिकाले त धेरै राम्रो छ, त्यसअनुसार हामीले सबैले सहयोग गर्नुपर्छ। तर अब कुनै कुनै व्यक्ति यस्तो छन् कि त्यस्तो बाहिर फोहोर पाल्ने, छतमाथिबाट फोहोर पाल्ने त्यस्तो गर्छन्।
देवराज गुप्ता, सफा त राख्नुपर्छ, अब सबैलाई आफ्नो आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ। प्रत्येक मान्छेले यस्तै सोच राखेर आफ्नो आफ्नो अगाडि सफा गरिदियो भने त अब सरकारलाई पनि सजिलो नै हुन्छ।
मेरो जगदीश बेसन, सर सफाई गरेर अगाडि पोसा गरेर नालामा हालिदिनु, किनारमा राखिदिन्छु, त्यस्तै सफा राख्छौँ हामी।
फोहोरहरू अब त्यही बढाएर एक थुपारेर सबैले मिलेर गर्ने, अब सबै हामी घर मिल्ने सफा राख्नुपर्छ। घर आँगन आफ्नो फोहोरहरू सबै एकठा राख्ने, प्लास्टिकहरू पोलपाल गर्ने फोहोरहरू।
नाम मेरो पद्मा भण्डारी, अनि त्यहाँ दुईवटा खाल्टो खनेर जस्तो गल्ने एउटा खाल्टोमा, नगल्ने एउटा खाल्टोमा राख्ने, अनि त्यसपछि गल्ने चाहिँ मल बन्छ, गमलामा फुल लगाइन्छ, त्यो फुलमा करेसाबारी तरकारीमा काम आउँछ, अनि त्यो नगल्ने चाहिँ जलाइदिँदा राम्रो हुन्छ। त्यस्तो चेतनाको अलिक कमी भयो, मैले त्यस्तो गरेका छु।
केदारनाथ भेष, हामीलाई पनि सरसफाई अगाडि बढेर राख्नुपर्छ, सरसफाई छिमेकीमा पनि भन्नुपर्छ, वरिपरिको मान्छेले सफाइको लागि भन्नुपर्छ। किन आजभोलि यस्तो समस्या छ, ठाउँमा राखेर प्लास्टिकमा राखेर बिहान एक ठाउँमा राखिदिन्छौँ, त्यो आएर नगरपालिकाको मान्छे आएर ट्रलीमा राखेर गइजान्, अब धेरैजना काम के छ रातिमा लगाएर बाटोमा हालिदिन्छन्, त्यो समस्या सबैको लागि भइहाल्छ।
बद्री विशाल सोनी, बिहान बिहान जब झाडु लागिरहेको थियो, फेरि हेर्नुहोस् रेडिमेडवाला, कपडावाला, ब्याग पसलवाला, बरसाती कागज सबै फाल्छौँ सडकमा, त्यो सरसफाई राख्नु पर्यो।
विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगंज म्याराथनको दोस्रो संस्करण शुरू हुँदैछ। शान्ति, सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ गत वर्षदेखि म्याराथन शुरू भएको हो। रंगशालामा रहेका आयोजक क्रिएटिभ ह्यान्सका अध्यक्ष टीएस ठकुरी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। टीएसजी, यहाँलाई स्वागत छ। हेलो, टीएसजी यहाँलाई स्वागत छ। अहिले यो म्याराथनको त्यहाँ के भइरहेको छ त्यो बारे जानकारी दिनुहोस् न।
म्याराथनको हामी सबै तयारी पुरा भएर हामीहरू अघि नै म्याराथन सुरु गर्ने तर्कमा छौँ। सबै खेलाडीहरू आइसक्नु भएको छ अनि अतिथिहरू पनि सबै आइसक्नु भएको छ। अब हामी एकदमै तयारी, अब म्याराथन 7 बजे सुरु गर्ने भन्ने तयारीमै हामी बसेका छौँ।
यसमा को को सहभागी हुनुभएको छ त्यो बारे बताइदिनुहोस् न।
यसमा चाहिँ शीर्ष राष्ट्रिय स्तरका धावक धारिकाहरू आउनु भएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीबाट खेल्ने जो राष्ट्रिय स्तरका चर्चित खेलाडीहरू हुनुहुन्छ, जो अन्तर्राष्ट्रिय पदक पनि जितिसक्नु भएको छ, जस्तै यहाँलाई मैले भनिहालौँ कान्छीमाया कोजु, यो हाफ म्याराथन दौडनका लागि आउनु भएको छ, जो धेरै लामो समय राष्ट्रिय स्तरको च्याम्पियन अथवा दक्षिण एसियाली खेलकुदकै नेपालका लागि एउटा ऐतिहासिक पदक जित्ने खेलाडी हुनुहुन्छ। उहाँ नेपाल अञ्चलको सडकमा आज दौड्दै हुनुहुन्छ। त्यसै गरी पुरुषतर्फ कृष्ण बस्नेत लगायत यो विभागीय टिमका खेलाडीहरू दौड्दै हुनुहुन्छ।
यसमा दौडको रुट कसरी तोकिएको छ, कहाँबाट कसरी यसलाई निर्धारण गरिएको छ?
दौडको रुट नेपाल अञ्चल रङ्गशालाबाट सुरु हुनेछ र यहाँदेखि रामलीला मैदान, भेरियन्चल अस्पताल, चार बाहिनी, गरेसमान चोक हुँदै त्यसले यो हाइवे समात्नेछ र त्यसले सिधै कोलपुर चौराभन्दा अलिकति झन्डै 1 किलोमिटर अगाडि पुग्नेछ र त्यहाँदेखि टर्निङ पोइन्ट त्यहाँनिर रहेको छ र त्यहाँदेखि यो म्याराथनका धावकहरू त्यहाँदेखि फर्कनेछन्। मैले हाफ म्याराथनको दौड चाहिँ यो जनकपुर स्थित यो नमस्ते रेस्टुरेन्ट मेरो पोइन्ट छ, त्यहाँबाट हातमा आएर छन् जो महिलाहरू हुनुहुन्छ खुला प्रतिस्पर्धामा उहाँहरू त्यहाँबाट घुम्नुहुनेछ। 5 किलोमिटर छात्र छात्र दौड चाहिँ बिपी चोकबाट घुम्नेछ अनि यसरी रुट निर्धारण गरिएको छ।
नेपालगञ्ज म्याराथनको दोस्रो संस्करण चल्दै गर्दाखेरि यसले दिने सन्देश चाहिँ खास के हो?
यसले निश्चित केही सन्देशहरू बोकेका छन्। जसरी अन्तर्राष्ट्रिय स्तरमा ठुला म्याराथनहरूका आफ्ना सन्देश छन्, विशेष गरी प्रायः जसो म्याराथनहरू कुनै न कुनै दिवसका अवसरमा आयोजना गर्ने गरेको पाइन्छ विश्वको अभ्यास हेर्दा। यसरी हामीले पनि यो मङ्सिर 5 भनेको एउटा आम नेपालीले एकदमै कार्य लाग्दो क्षणका रूपमा एक दशकको जुन दौड भोग्नु पर्यो त्यो क्षणबाट नेपालले औपचारिक रूपमा मुक्ति पाएको दिन हो भनेर लाग्दछ। मङ्सिर 5 गते राज्य र विद्रोही पश्चिमी शान्ति सम्झौतामा हस्ताक्षर भएर मुलुकले औपचारिक रूपमा शान्तिको निकास पाएको दिन हो त्यो त्यो दिनलाई स्मरण गराउनका लागि यो मनाउन थालिएको हो। यसरी भावी सन्ततिलाई यो दिनले एउटा सन्देश दिनेछ, शान्तितर्फ प्रेरित गर्नको लागि सन्देश दिनेछ भन्ने लाग्दछ। त्यसै गरी अर्कोतर्फ यो व्यावसायिक खेलाडीहरूलाई बोलाएर एउटा म्याराथनमा सहभागी गराउनु भनेको एउटा खेलकुदको विकास हो, व्यवसायीकरण हो र आम खेलाडीहरूलाई नयाँ आउने नवप्रवेशीहरूलाई एउटा खेलतर्फ लाग्न प्रेरित गर्ने कुरा हो। त्यसै गरी तेस्रो कुरा भनेको यसले समग्रमा ठाउँको प्रबन्धन गर्दछ र नेपालगञ्जको पर्यटन, यहाँको आर्थिक विकास, यहाँको समृद्ध समाजका लागि यसले टेवा पुर्याउँछ भन्ने लाग्छ। यी निश्चित उद्देश्यहरू हुन्।
हस्, यो समय र संवादका लागि धन्यवाद।
धन्यवाद यहाँलाई पनि
धन्यवाद। उहाँ हुनुहुन्थ्यो आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठगुरी रङ्गशालाबाट।
पश्चिम डायरीमा अब नागरिक मत। आन्तरिक राजस्व कार्यालय नेपालगंजले मंगसिर 1 गतेदेखि कर सप्ताह मनाइरहेको छ। करलाई कहरका रूपमा नलिई कसरी रहर बनाउन सकिन्छ? आजको नागरिक मतमा नेपालगंज सदरलाइनका सूरज वैश्यको विचार।
कर तिर्नलाई के हुन्छ भने त सरकारकै ठिक हुन्छ अनि जनतालाई आफ्नो पनि ठिक हुन्छ। यदि मान्छेले आफ्नो टाइम टाइममा चाहिँ कर तिर्यो भने त आफूलाई पनि सजिलो हुन्छ, पछि केही आपत्ति हुँदैन अनि सरकारलाई पनि ठिक हुन्छ। त्यही पैसा बचाएर राख्यो भने त फेरि कालाधन हुन्छ अनि त्यसले देशको विकास हुन सक्दैन। अनि त्यही पैसा जम्मा गर्यो भने त सरकारलाई पनि पैसा जान्छ अनि उसको पछि देश चाहिँ विकासमा हुन्छ। त्यसले गर्दा करहरू तिर्नुपर्छ समय समयमा। अब यस्तो छ, शिक्षा चाहिँ अब हाल्नुपर्छ कि सबैले कर तिर्नलाई, अनि चाहिँ अब कर तिर्यो भने त मान्छेलाई नै आफ्नो सजिलो हुन्छ, पछि केही आपत्ति हुँदैन। त्यस्तो गर्यो भने त फेरि आफूलाई नै घाटा लाग्छ, जनतालाई नै हो। आफ्नो राहरले तिर्ने हो, आफ्नो राहरले किन तिर्ने कि पछिलाई हामीलाई नै सजिलो हुन्छ। मैले आफ्नो कर तिरेँ भने सरकारको त्यसमा जान्छ अनि उसको पछि त्यसले विकास हुन्छ चाहिँ देशको, हामीहरूको आफै मान अरू बढ्छ। सरकारलाई सूचना दिनुपर्छ अरू के, अब के छ भने मान्छेले तिर्दैन भने त आफूलाई नै घाटा गर्छ। त्यसलाई त सरकारलाई जनतालाई त सूचना दिनु पर्यो अनि शिक्षा त दिनु पर्यो। त्यसको लागि शिक्षा नभइकन त फेरि कामै हुँदैन। त्यो नयाँ नयाँ उसले नियम निकाल्छ, त्यसको लागि पनि जानकारी हुनु पर्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालकै पहिलो कान अस्पताल नेपालगंजमा, सरकारले कर्णालीका स्वास्थ्य चौकीमा बहिरंग सेवा सञ्चालन गर्ने।
विस्तृत शान्ति सम्झौताको आज 10 वर्ष पूरा, रोलपालीका सपना अधुरै, विगतका आश्वासन पूरा नभएकोमा दुःख।
बाँकेलाई चालू आर्थिक वर्षमै साक्षर जिल्ला घोषणाको तयारी, मंगसिर 15 गतिभित्र नवीकरण नगर्ने सामुदायिक सिकाइ केन्द्र खारेज हुने।
र नेपालगंज म्याराथनको आज दोस्रो संस्करण।
पश्चिम डायरी krishnasarefm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै निचु र म प्रिया बिदा हुन्छ। आज मंगसिर 5 गते आइतबार, नोभेम्बर 20 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।